بسم اللہ الرحمن الرحیم، یہ تہران ہے، اسلامی گڑتنتر ایران کی آواز۔
ریڈیو تہران کے سبھی شروتا، زہرا زیدی اور ساتھیوں کا سلام سویکار کریں۔ شروتا مترو، آج آپ سورہ مائدہ کی آیت کرمانک 65، 66 اور 67 کی تلاوت اور انواد سنیں گے۔ تلاوت کا شرح پراپت کیا ہے قاری صدیق منشاوی نے۔
اعوذ باللہ من الشیطان الرجیم، بسم الله الرحمن الرحيم،
ولو أن أهل الكتاب آمنوا واتقوا لكفرنا عنهم سيئاتهم ولا أدخلناهم جنات النعيم، ولو أنهم أقاموا التوراة والإنجيل وما أكلوا من فوقهم ومن تحت أرجلهم، منهم أمة مقتصدة وكثير منهم ساء ما يعملون، يا أيها الرسول بلغ ما أنزل إليك من ربك، فما بلغت رسالته والله يعصمك من الناس، إن الله لا يهدي القوم الكافرين.
صدق الله العظيم۔
اللہ کے نام سے جو اتہند کرپاشیل اور دیاوان ہے، اور یدی آسمانی کتاب والے ایمان لے آتے اور ایشور سے ڈرتے تو ہم ان کے پاپوں کو کشما کر دیتے اور انہیں انکمپاؤں کے باغوں میں پروشت کر دیتے، اور یدی وے توریت، انجیل اور جو کچھ ان کے پالنہار کی اور سے ان پر اتارا گیا تھا سب کو قائم کرتے، अर्थात उन पर कार्यबद्ध रहते तो निसंदेह वे अपने ऊपर और पैरों के नीचे से ईश्वरीय विभूतियां प्राप्त करते। उनमें से एक गुट मध्यमार्गी है, परंतु अधिकांश लोग बुरे कर्म करते हैं। हे पैगंबर, आपके पालनहार की ओर से जो आदेश आप पर उतारा गया है उसे लोगों तक पहुंचा दीजिए, और यदि आपने ऐसा न किया तो मानो आपने उसके संदेश को पहुंचाया ही नहीं। और जान लीजिए कि ईश्वर आपको लोगों से सुरक्षित रखेगा, निसंदेह ईश्वर काफिरों का मार्गदर्शन नहीं करता।
दोस्तों, आप सुन रहे हैं रेडियो तेहरान की हिंदी सेवा। हमारे प्रसारण को आप शॉर्टवेव में 31 मीटर बैंड बराबर 9510 किलोहर्ट्ज पर सुन रहे हैं। दोस्तों, पत्र व्यवहार के लिए हमारा पता है हमारा ईमेल आईडी है hindi@ws.irib.ir। हमारी वेबसाइट का पता है parstoday.com/hi। आज मंगलवार है, तीर माह की 15, ज़िलक़ादा की 25 और जुलाई की 6 तारीख। दोस्तों, हमारे आज के कार्यक्रमों की रूपरेखा कुछ इस प्रकार है। सबसे पहले आप विश्व समाचार सुनेंगे, उसके उपरांत राजनीतिक चर्चा का दैनिक कार्यक्रम प्रसारित किया जाएगा। राजनीतिक चर्चा के उपरांत आप सुनेंगे कार्यक्रम रोहिंग्या त्रासदी, और सभा का अंतिम कार्यक्रम होगा कुरानी किस्से। तो दोस्तों, ये तो थी हमारे आज के कार्यक्रमों की रूपरेखा, और अभी आप कुछ क्षणों में रेडियो तेहरान से विश्व समाचार सुनिए। अब आप रेडियो तेहरान से विश्व समाचार सुनिए।
बिस्मिल्लाहिर्रहमानिर्रहीम। सबसे पहले आज के मुख्य समाचारों का सारांश। रूस में क्रैश होने वाले एक यात्री विमान पर सवार सभी लोगों के मारे जाने की आशंका है। तेहरान का कहना है कि सरकार बदलने से परमाणु समझौते और प्रतिबंधों के बारे में ईरान की नीति नहीं बदलेगी। ईरान और सऊदी अरब के बीच बातचीत में प्रगति का सिलसिला जारी है। भारत में कोरोना के मामलों में लगातार कमी हो रही है। और अब आप मरियम मेहरदादी और अख्तर अब्बास से विस्तार से समाचार सुनिए।
रूस में क्रैश होने वाले एक विमान पर सवार सभी 28 लोगों के मारे जाने की आशंका जताई जा रही है, जिसमें कम से कम एक बच्चा भी शामिल है। डबल इंजन वाला एंटोनोव N26 1982 से इस्तेमाल में था। ये यात्री विमान मंगलवार को क्षेत्रीय राजधानी पोर्टो पावलोस की कामचटका से उत्तर पश्चिमी कामचटका के एक शहर पलाना के रास्ते में था, जब एयर ट्रैफिक कंट्रोल से इसका संपर्क टूट गया था। विमान पर 22 यात्री और 6 क्रू सवार थे। अधिकांश यात्री पलाना के रहने वाले थे। स्थानीय अधिकारियों का कहना है कि विमान का मलबा जमीन और समुद्र दोनों जगह मिल गया है। इससे पहले 19 जून को भी रूस के दक्षिणी साइबेरिया के किमोरोवो में एक विमान दुर्घटनाग्रस्त हो गया था। रूस की समाचार एजेंसी तास के मुताबिक इस हादसे में कम 7 लोगों की मौत हो गई, जबकि 4 अन्य घायल हो गए। इससे पहले 6 मई को एयरोलोफ्त के एक विमान में लैंडिंग के दौरान लगी भीषण आग से 41 यात्रियों की दर्दनाक मौत हो गई थी, जबकि 4 क्रू मेंबर समेत 37 लोगों को बचा लिया गया था। मरने वालों में 2 बच्चे भी शामिल थे।
विदेश मंत्रालय के प्रवक्ता ने कहा कि सरकार बदलने से परमाणु समझौते और प्रतिबंधों के बारे में ईरान का रुख नहीं बदलेगा। सईद खतीबजादे ने पत्रकारों से बात करते हुए ईरान में नई सरकार के सत्ता में आने के बाद परमाणु समझौते पर सहमति के बारे में कुछ पश्चिमी अधिकारियों के बयानों पर प्रतिक्रिया जताते हुए कहा है कि परमाणु समझौते और प्रतिबंधों की समाप्ति के बारे में ईरान की नीतियां इस्लामी व्यवस्था की सैद्धांतिक नीतियों का हिस्सा हैं और सरकार बदलने से उनमें कोई बदलाव नहीं आएगा। उन्होंने वियना में परमाणु समझौते के संयुक्त आयोग की वार्ता के बारे में कहा कि समझौते की बहाली पर सहमति अन्य पक्षों की राजनीतिक इच्छा शक्ति और उनकी ओर से कड़े फैसले किए जाने पर निर्भर है और ईरानी टीम की कोशिश यह है कि वार्ता जल्द से जल्द किसी नतीजे पर पहुंच जाए और ईरान पर लगे जालिमाना प्रतिबंध समाप्त हो जाए, लेकिन हम वार्ता को लंबा खींचे जाने की अनुमति भी नहीं देंगे। विदेश मंत्रालय के प्रवक्ता ने कूटनीतिक चैनलों के माध्यम से सीरिया व इराक पर किए गए हालिया हमलों के संबंध में अमेरिका की ओर से ईरान को संदेश दिए जाने के बारे में कुछ पश्चिमी संचार माध्यमों के दावों के बारे में कहा कि अमेरिका को ये बात अच्छी तरह समझ में आ जानी चाहिए कि गुंडागर्दी से वो न सिर्फ ये कि अपने क्षेत्रीय लक्ष्य हासिल नहीं कर पाएगा बल्कि पश्चिमी एशिया में अपनी स्थिति को और अधिक जटिल बना देगा। खतीबजादे ने अफगानिस्तान के मजार शरीफ शहर में ईरान के कौंसुलेट बंद किए जाने संबंधी अफवाहों के बारे में कहा कि सुरक्षा कारणों से उक्त केंद्र में वीजा के लिए आने वालों की उपस्थिति पर रोक लगाई गई है और हालात बेहतर होती ही ये विभाग फिर से काम करना शुरू कर देगा।
ईरान सरकार के प्रवक्ता का कहना है कि ईरान और सऊदी अरब के बीच होने वाली वार्ताओं में अब तक दोनों देशों ने महत्वपूर्ण तरीके से सद्भावना के साथ वार्ता की है और इन वार्ताओं में प्रगति भी हुई है और मतभेदों को निम्न स्तर तक पहुंचाने तक वार्ता का सिलसिला जारी रहेगा। ईरान सरकार के प्रवक्ता अली रबी ने मंगलवार को पत्रकारों के सवाल के जवाब में कि ईरान और सऊदी अरब के बीच वार्ता क्या रुक गई है और दोनों देशों के बीच वार्ता की आप क्या समीक्षा करते हैं, कहा कि ईरान और सऊदी अरब के बीच वार्ता इसलिए शुरू हुई कि हम पड़ोसियों को प्राथमिकता देते हैं और क्षेत्र की शांति और सुरक्षा के लिए साथ रहने की जरूरत है। उनका कहना था कि हमारा यही मानना है कि आपसी मतभेदों को हल करने का बेहतरीन रास्ता वार्ता है। ईरान सरकार के प्रवक्ता का कहना है कि ईरान और सऊदी अरब के बीच होने वाली वार्ताओं में अब तक दोनों देशों ने महत्वपूर्ण तरीके से सद्भावना के साथ वार्ता की है और इन वार्ताओं में प्रगति भी हुई है और मतभेदों को निम्न स्तर पर पहुंचाने तक वार्ता का सिलसिला जारी रहेगा। अली रबी का कहना था कि हम वार्ता द्वारा अपने मतभेदों को कम से कम स्तर पर पहुंचाने की कोशिश कर रहे हैं।
सीरिया के राष्ट्रपति बशार असद ने ईरान के नवनिर्वाचित राष्ट्रपति से टेलीफोन पर बात करते हुए उन्हें ईरान का राष्ट्रपति नवनिर्वाचित होने पर पुनः बधाई दी है। सोमवार की रात हुई इस टेलीफोनी वार्ता में बशार असद और सैयद इब्राहिम रईसी ने सभी मैदानों में तेहरान व दमिश्क के बीच सहयोग को मजबूत बनाने पर बल दिया। इस अवसर पर राष्ट्रपति असद ने ईरान के राष्ट्रपति चुनाव में जीतने पर इब्राहिम रईसी को एक बार फिर बधाई देते हुए कहा कि उम्मीद है कि वे ईरान के राष्ट्रपति के रूप में देश की अधिक प्रगति व विकास की राह समतल करेंगे और हर मैदान में उपलब्धियां हासिल करने का सिलसिला जारी रखेंगे। दोनों नेताओं ने इसी तरह सभी क्षेत्रों में द्विपक्षीय सहयोग को मजबूत बनाने की प्रक्रिया और दोनों देशों की आपसी रुचि के मामलों में परामर्श का सिलसिला जारी रखने की अपनी रुचि व संकल्प पर बल दिया। याद रहे कि सीरिया के राष्ट्रपति ने सैयद इब्राहिम रईसी के राष्ट्रपति निर्वाचित होने की घोषणा के तुरंत बाद भी एक संदेश भेजकर उन्हें अपनी और सीरियाई जनता की ओर से बधाई दी थी।
ये समाचार रेडियो तेहरान से प्रसारित किए जा रहे हैं। भारत में कोरोना के आंकड़ों में लगातार कमी आ रही है। भारत में पिछले एक दिन में कोरोना वायरस से 553 लोगों की मौत हुई जबकि लगभग 35,000 लोग संक्रमित हुए हैं। माफ कीजिएगा, भारत के केंद्रीय स्वास्थ्य मंत्रालय ने मंगलवार को कोरोना के ताजा आंकड़े जारी करके बताया कि पिछले एक दिन में लगभग 52,000 लोगों ने कोरोना को मात दी जबकि 34,703 नए मामले सामने आए। ये बीते 111 दिनों में एक दिन में पाए जाने वाले सबसे कम केस हैं। इसके साथ ही भारत में संक्रमण से ठीक होने वालों की दर बढ़कर 97.17% हो गई है। इस समय भारत में लगभग 4,64,000 से अधिक एक्टिव मामले हैं जबकि कुल 2,97,00,000 से अधिक लोग कोरोना को मात दे चुके हैं। भारत में अब तक कुल 4,03,281 लोगों की कोरोना संक्रमण से मौत हो चुकी है जबकि 3,06,00,000 लोगों से ज्यादा लोग इस खतरनाक वायरस से संक्रमित हो चुके हैं।
अफगानिस्तान के विभिन्न क्षेत्रों में सेना की कार्रवाई में 261 तालिबान मारे गए हैं। अफगानिस्तान की सरकारी समाचार एजेंसी आवा की रिपोर्ट के अनुसार अफगानिस्तान के रक्षा मंत्रालय ने मंगलवार को ऐलान किया कि पिछले 24 घंटे में 261 तालिबान लगमान, नंगरहार, पक्तिका, कंदार, जाबोल, बादगीस, बल्ख, जुजान, हेलमंद, बदख्शा, कुंदूस और कपिसा में सेना की कार्रवाइयों में मारे गए। रिपोर्ट में बताया गया है कि तालिबान और सुरक्षा बलों के बीच होने वाली झड़पों में 206 अन्य तालिबान घायल भी हुए हैं। अफगानिस्तान के रक्षा मंत्रालय ने इस बात की ओर कोई संकेत नहीं किया कि इन कार्रवाइयों में उसके कितने सैनिक मारे गए हैं। इसी मध्य नागरिक कार्यकर्ताओं ने काबुल में एक बैठक की है जिसमें कहा गया है कि तालिबान की ओर से व्यापक स्तर पर जनसंहार और आधारभूत ढांचों की तबाही का सिलसिला जारी है।
लेबनान के हिजबुल्ला संगठन के महासचिव ने कहा है कि इसराइल को दुनिया से मिटाने की बात सपना नहीं, हकीकत है। फिलिस्तीन विजयी होगा शीर्षक के अंतर्गत आयोजित एक कॉन्फ्रेंस को संबोधित करते हुए सैयद हसन नसरुल्लाह ने कहा कि जब हम इस अवैध कब्जा करने वाली व गैर कानूनी सरकार, कैंसर के फोड़े और असली दुश्मन को दुनिया से मिटा देने की बात करते हैं तो कोई कल्पना, अभिलाषा और सपना नहीं, क्योंकि हम झूठी बातों पर भरोसा नहीं करते। उनका कहना था कि जब हम ये कहते हैं कि बैतुलमुक़दस करीब आ गया है तो वो सच में करीब आ गया है और बैतुलमुक़दस की तलवार अभियान ने बैतुलमुक़दस को पहले से ज़्यादा हमसे करीब कर दिया है। हिजबुल्ला के महासचिव ने कहा कि हो सकता है कि दुनिया में बहुत से लोगों को इसराइल के अंत की बात बुरी लगे, लेकिन हम बढ़ा चढ़ा कर बात नहीं कहते बल्कि सच्ची आशाओं की बात करते हैं।
अरब क्षमा कीजिएगा, फिलिस्तीन के हमास संगठन ने एक बयान जारी करके इसराइल के साथ युद्ध अभ्यास में कुछ अरब व इस्लामी देशों के शामिल होने की कड़ी आलोचना की है। इस्लामी प्रतिरोध संगठन हमास ने एक बयान जारी करके अमेरिका के नेतृत्व में नेटो के युद्ध अभ्यास में, जिसमें इसराइल भी भाग ले रहा है, कुछ अरब व इस्लामी देशों के शामिल होने की कड़ी आलोचना की है। हमास ने इस बात का उल्लेख करते हुए कि इस युद्ध अभ्यास में हिस्सा लेना फिलिस्तीनी राष्ट्र और फिलिस्तीनी कौज से गद्दारी है, मांग की है कि अरब व इस्लामी देश तुरंत इस युद्ध अभ्यास से निकल जाएं और इसराइल के साथ किसी भी प्रकार की नागरिक व सैनिक गतिविधि का बहिष्कार करें।
इसराइल के प्रधानमंत्री नफ्ताली बेनेट ने के नए मंत्रिमंडल को संसद क्नेस्ट में मुंह की खानी पड़ी है। इन रिपोर्ट के अनुसार नागरिक कानून की समयावधि बढ़ाने के लिए इसराइल की गठबंधन सरकार के मंत्रिमंडल के भारी प्रयासों के बावजूद इस कानून के पक्ष में वोट नहीं पड़े और इस प्रकार से नफ्ताली बेनेट के मंत्रिमंडल को संसद में पहली बार हार का सामना करना पड़ा। इसराइली प्रधानमंत्री नफ्ताली बेनेट इस कानून की समयावधि बढ़ाने के लिए पर्याप्त मत हासिल नहीं कर सके। इसराइल के इस नए कानून के आधार पर वो फिलिस्तीनी जो अवैध अधिकृत फिलिस्तीन में रहते हैं और उन्होंने किसी इसराइल से विवाह किया है, उन्हें इसराइल की नागरिकता लेने का कोई हक नहीं है।
इसराइल ने अवैध अधिकृत फिलिस्तीन में अपनी विध्वंसकारी नीतियों को जारी रखते हुए एक स्कूल को तोड़ दिया, जबकि एक फिलिस्तीनी परिवार को अपना घर तोड़ने पर मजबूर कर दिया। वफा न्यूज एजेंसी की रिपोर्ट के अनुसार अतिग्रहणकारी ज़ायनी शासन ने एक निर्माणाधीन स्कूल पर हमला करके उसे तोड़ दिया। ये स्कूल पूर्वोत्तरी बैतुलमुकदस शहर में एता शहर और शाफात कैंप के बीच स्थित सलाम मोहल्ले में था। प्रत्यक्षदर्शियों का कहना था कि यह स्कूल शाफात कैंप के निवासी साला अलकुम का था, जो वर्षों से स्कूल का लाइसेंस लेने के लिए वर्षों से इसराइली संस्थाओं का चक्कर लगा रहे थे और हर बार इसराइली शासन उसे लाइसेंस देने से इनकार कर रहा था और आखिर में इसराइली बुलडोजर ने उसे गिरा दिया।
इराक के कुछ सूत्रों का कहना है कि राजधानी बगदाद के ग्रीन जोन में अमरीकी दूतावास की इमारतों के करीब मंगलवार की सुबह हवाई हमला हुआ है। साबरीन न्यूज ने ब्रेकिंग न्यूज देते हुए बताया कि ग्रीन जोन में स्थित अमरीकी दूतावास में तीसरी छावनी में के सायरन बजने लगे। इस खबर में कहा गया है कि अमरीकी दूतावास की छावनी पर जबरदस्त हमला हुआ और CRTM सिस्टम इस हमले को नाकाम बनाने की कोशिश कर रहा है।
हॉलैंड की राजधानी एमस्टर्डम में एक मस्जिद पर हमला किया गया और शराब की बोतलों से उसके शीशे तोड़ दिए गए हैं। कुछ इस्लाम विरोधी तत्वों ने कुछ महीने पहले भी इस मस्जिद पर हमला किया था और अब एक बार फिर रात के समय इसे लक्ष्य बनाया गया है। हॉलैंड के मीडिया सूत्रों ने नागरिक अधिकारों के लिए काम करने वाली एक संस्था के हवाले से बताया गया कि आया सोफिया मस्जिद पर रविवार की रात हमला किया गया। और इसी के साथ रेडियो तेहरान से विश्व समाचार समाप्त हुए।
یہ تہران ہے اسلامی گڑتنتر ایران کی آواز۔
راجنیتک چرچا۔
دوستو، میں ہوں روش زیدی اور آپ کا سواگت ہے راجنیتک چرچا کے دینک کاریکرم میں۔ آج کے کاریکرم میں ہم سب سے پہلے بات کریں گے عراق میں امریکی دوتاواس پر پھر سے ہوئے ڈرون حملے کی،
اليوم عندما تسمع قصف القوات الامریکی،
اور پھر بات کریں گے یمن میں ایک بار پھر سے بدلے گئے سنیکت راشٹر سنگھ کے دوت کے بارے میں،
خلفا لمارٹن گریف عینت الامم،
اور انت میں چلیں گے بھارت جہاں مودی سرکار دوارا دوسرے کاریکال میں پہلی بار کیے جا رہے کیبنٹ وستار کے بارے میں بات کریں گے۔
پردھان منتری نریندر مودی کل یعنی 7 جولائی کو اپنی کیبنٹ کا وستار کر سکتے ہیں۔
تو سب سے پہلے چلتے ہیں عراق کی راجدھانی بغداد اور بات کرتے ہیں امریکی دوتاواس پر ہوئے ڈرون حملے کی۔ سیرم ڈیفنس سسٹم ہونے کے باوجود امریکی دوتاواس پر 4 ڈرونوں سے حملہ ہوا ہے۔ اس حملے نے امریکی سرکشا کی پول کھول دی ہے۔ اس سمبندھ میں بغداد سے IRIB کے سنواد داتا جلال خالدی ایک رپورٹ پیش کر رہے ہیں ہمارے ساتھی محمد مہندی کی آواز میں۔
بغداد استھت امریکی دوتاواس پر ایک بار پھر سے اجیات گٹ دوارا حملہ کیا گیا۔ ظاہری طور پر دوتاواس میں لگا ڈیفینس سسٹم جو CRAM کے نام سے جانا جاتا ہے ان ہوائی حملوں کو روکنے میں ناکام ہو گیا ہے۔ منگلوار کی صبح تڑکے کسی اجیات گٹ نے 4 وسفوٹک ڈرون سے کیندری بغداد میں استھت امریکی دوتاواس پر حملہ کیا۔ وہیں امریکی ڈیفینس سسٹم CRAM ایک ڈرون کو مار گرانے میں سفل رہا جبکہ 3 انیہ ڈرون دوتاواس کے اندر وسفوٹت ہو گیا۔ عراقیوں کا ماننا ہے کہ یہ سوئم سیوی بلوں کے جیالوں کی شہادت کا بدلہ ہے جو دیش کی رکشا کے ذمہ دار ہیں۔
اليوم عندما تسمع قصف القوات الامریکیہ،
عراقی ٹیکہ کار کا کہنا ہے کہ آج جب ہم امریکی دوتاواس اور سینے چھاونی پر حملے کی خبریں سنتے ہیں تو پہلی چیز جو ہمارے دماغ میں آتی ہے وہ ہے امریکہ دوارا ہمارے دیش کی سینا پر حملہ کرنے کی غلطی۔ ہمارا ماننا ہے کہ عراق میں امریکی سینکوں کی اپستھتی غیر قانونی ہے اور ان حملہ وروں کی پوری طرح دیش سے واپسی کرانا ایک راشٹریہ کرتویہ ہے۔ CRAM ڈیفنس سسٹم 2 سال پہلے امریکی دوتاواس پر ہوئے حملے کے بعد لگایا گیا تھا۔ امریکیوں نے CRAM کے لیے کافی پرچار کیا تھا، اس ڈیفنس سسٹم کو ایک بہترین سسٹم قرار دیا تھا۔ CRAM مارٹر گولے اور آگ برسانے والی گولیوں سے لیس ہے اور M6 ویگن ڈکلنگ کے نام سے پرسدھ ہے جو 1 منٹ میں 3 سے 5 ہزار گولیاں اور 360 ڈگری سرٹک اپنے لکشوں کو بھیج سکتا ہے، لیکن اس سسٹم نے آج یہ ثابت کر دیا کہ وہ ایک آرمبک ڈرون کا بھی مقابلہ نہیں کر سکتا۔ امریکی دوتاواس نے ڈرون حملے کی پشٹی کر دی ہے لیکن ہمیشہ کی طرح اس حملے سے ہونے والے نقصان کے بارے میں بھی کوئی سوچنا نہیں دی ہے۔
جلال خالدی، خبرگزاری صدا و سیما، بغداد۔
اور اب چلتے ہیں یمن اور بات کرتے ہیں دن پرتی دن بگڑتے جا رہے یمن کے حالات اور سنیکت راشٹر سنگھ کی ناکامی کے بارے میں۔ یمن میں جاری یدھ اپرادھوں کو رکوانے میں ناکام سنیکت راشٹر سنگھ اپنی ناکامیوں کو چھپانے کے لیے اپنے دوتوں کو بدل دیتا ہے لیکن اس سے سچ نہیں چھپتا۔ اس بارے میں سنا سے IRIB کے سنواد داتا عبداللہ علی یوسفی ادھک جانکاری دے رہے ہیں ہمارے ساتھی سید میسم کی آواز میں۔
خلفا لمارٹن گریف عینت الامم،
ورش 2015 میں یمنی راشٹر کے خلاف یدھ شروع ہونے کے بعد سے سنیکت راشٹر سنگھ دوسری بار یمن میں اپنا وشیش دوت بدل رہا ہے۔ سویڈن کے راجنیک اور یمن میں یورپیہ سنگھ کے راجدوت ہنس گرنبرگ نے مارٹن گریفتس کی جگہ لی ہے۔ یمنیوں کا کہنا ہے کہ سنیکت راشٹر سنگھ کے دورے ماپدنڈوں کو دیکھتے ہوئے نئے دود سے کوئی خاص امید نہیں ہے۔ یمن کے اچ راجنیتک پریشد کے سچیو کا کہنا ہے کہ ہم انتراشٹری استر پر جاری پریاسوں پر زیادہ بھروسہ نہیں کرتے، اب تک یو این کے تین دود کوئی پریورتن نہیں لا سکے ہیں۔ یمن کے معاملے میں امریکی دود بھی شانتی کی استھاپنا کی بات کرتے ہیں، لیکن سب جھوٹ ہے کیونکہ یمنی راشٹر کے خلاف اپرادھ جاری ہیں۔ راجنیتک دلوں کے سنگھٹن کے ادھیکش کا کہنا ہے کہ ہمیں سنیکت راشٹر سنگھ پر وشواس نہیں ہے کیونکہ حملے کے 7 ورش گزر رہے ہیں، لیکن یو این دوارا اٹھائے گئے قدم شونیہ ہیں۔ یو این دوارا اپنے دود کے پریورتن سے ہٹ کر جب تک انتراشٹری شکتیاں وشیش کر امریکہ اور برٹین کا رخ صاف نہیں ہوتا، تب تک اس کا کوئی نتیجہ نکلنے والا نہیں ہے۔ سنیکت راشٹر سوئم کو یمن معاملے میں مدھیست سمجھتا ہے، لیکن اس کے پاس ایک چھوٹے سے کام، وشیش کر مانوتا پریمی کام کو بھی انجام دینے کی شکتی نہیں ہے۔
سیاست الامم المتحدہ غیر المتوازنہ۔
یدھ کے سمبندھ میں سنیکت راشٹر سنگھ کی اسنتولت نیتی، وشیش کر یمنی راشٹر کے خلاف یدھ اپرادھوں پر چھپی سرکشا پریشد میں پشچمی دیشوں کے سدسیوں سے پربھاوت ہو رہی ہے، کیونکہ یو این دوارا دوتوں کا بدلنا کیول چہروں کا بدلنا ہے۔ سادہ پرانت کے الرقود علاقے پر کیول 6 مہینوں میں سعودی عرب کے یدھک ویمانوں اور توپ خانوں دوارا 400 سے زیادہ بار بمباری کی گئی ہے، جس میں 500 سے ادھک شہید اور گھائل ہوئے ہیں۔ راجنیتک ٹیکہ کار کا کہنا ہے کہ ہم چاہتے ہیں کہ یمن کے سمبندھ میں انتراشٹری وستاروادی نیتیاں، وشیش کر امریکہ اور برٹین کی نیتیاں بدلیں۔ مارٹن گریفتس نے یمن میں اپنے کاریکال کو سماپت کر لیا ہے، لیکن انہوں نے کوئی بھی کام انجام نہیں دیا۔ واستو میں ہم انہیں ذمہ دار نہیں مانتے، کیونکہ جب تک امریکہ اور برٹین کی زور زبردستی والی نیتیاں جاری رہیں گی، تب تک نئے دود بھی کوئی کام انجام نہیں دے سکتے۔ مانوادھیکار کاریکرتا کا کہنا ہے کہ حملہوروں دوارا یمن میں انجام دیے جانے والے اپرادھ سنیکت راشٹر سنگھ کے گرین سگنل سے ہو رہے ہیں۔ کیسے تیل کے پدارتھوں کو یمن میں آنے سے روکا جا رہا ہے؟ کیوں یمن کی گھیرا بندی سماپت نہیں ہو رہی ہے؟ کیوں سنا ہوائی اڈا اور حدیدہ بندرگاہ بند ہیں اور عام ناگرکوں کے خلاف اپرادھ جاری ہیں؟ یہ سب گواہ ہیں کہ یو این مانوادھیکار کے خلاف کام کر رہا ہے۔ سنیکت راشٹر اور اس کے ادھیکاریوں نے یمن میں سکاراتمک بھومیکا نہیں نبھائی، اور ساتھ ہی اس میں یدھ سماپت کرانے کی کشمتا بھی نہیں ہے، اور نہ ہی سینکڑوں اپرادھوں کے لیے حملہ ور سعودی عرب اور امارات کو دنڈت کرنے کا ساہس نہیں ہے۔ اس استھتی میں نئے دود بھی اپنے پوروتیوں کی طرح یمنیوں کی پیڑا کو نظر انداز کرنے اور اسپشٹ اسٹینڈ کے بنا یدھ اور گھیرا بندی کو لمبا کرنے کے اپنے مشن کو جاری رکھیں گے۔
عبداللہ یوسفی، خبر گزار، سیدا وسیم، صنعاء۔
اور اب رخ کرتے ہیں بھارت کا، اور بات کرتے ہیں بھارت کی نریندر مودی سرکار میں کئی راجیوں میں چناؤ سے پہلے کیبنٹ کا وستار ہو رہا ہے، ساتھ ہی کئی راجیوں میں نئے راجپالوں کی بھی نیوکتی ہوئی ہے۔ اس بارے میں وستار سے جانکاری دے رہے ہیں دلی سے ہمارے سنواددتا شمشاد کاظمی۔
پردھان منتری نریندر مودی کل یعنی 7 جولائی کو اپنی کیبنٹ کا وستار کر سکتے ہیں۔ یہ مودی سرکار کی دوسری پاری کا پہلا وستار ہوگا۔ سوتروں کے انوسار کیبنٹ میں ابھی 28 منتری پد خالی ہیں، اور بتایا جا رہا ہے کہ 17 سے 22 سانسدوں کو منتری پد کی شپتھ دلائی جا سکتی ہے۔ کانگریس چھوڑ کر بھاجپا میں شامل ہوئے جیوتی رادتیہ سندھیا کو کیندری منتری پریشد میں جگہ مل سکتی ہے۔ حال میں اتراکھنڈ کے مکھیہ منتری پد سے ہٹے تیرتھ سنگھ راوت، اسم کے پورو مکھیہ منتری سروانند سونوال اور مہاراشٹر کے پورو مکھیہ منتری نارائن رانے کو بھی کیندر میں منتری بنایا جا سکتا ہے۔ ان کے اترکت بہار کے پورو اپ مکھیہ منتری سشیل مودی کو بھی منتری منڈل میں جگہ دی جا سکتی ہے۔ اتر پردیش سے اپنا دل کی نیتا انوپریا پٹیل، لداخ سے بھاجپا سانسد جام یانگ نام گیال، دلی سے پرویش ورما یا میناکشی لیکھی، پشچم بنگال سے جگن ناتھ سرکار، और कुछ दूसरे राज्यों से भाजपा या सहयोगी दलों के नेताओं को मंत्री बनाया जा सकता है। रीता बहुगुणा, वरुण गांधी और जफर इस्लाम भी उत्तर प्रदेश से भाजपा के ऐसे सांसद हैं जिन्हें कैबिनेट में जगह मिल सकती है। महाराष्ट्र भूपेंद्र यादव, पूनम महाजन और प्रीतम मुंडे का नाम भी चर्चा में है। बिहार से लोक जनशक्ति पार्टी के सांसद पशुपति कुमार पारस और जेडीयू के आरसीपी सिंह को भी मंत्री बनाया जा सकता है। इसी बीच राष्ट्रपति रामनाथ कोविंद ने आज 8 राज्यों के नए राज्यपाल नियुक्त किए, जिनमें मोदी कैबिनेट में शामिल सामाजिक न्याय मंत्री थावरचंद गहलोत का नाम भी शामिल है। उन्हें कर्नाटक का राज्यपाल बनाया गया है। बताया जाता है कि उनकी जगह मध्य प्रदेश भाजपा नेता ज्योतिरादित्य सिंधिया को दी जाएगी। कर्नाटक के अतिरिक्त हरियाणा में बंडारू दत्तात्रेय, मध्य प्रदेश में मंगू भाई पटेल, हिमाचल प्रदेश में राजेंद्र विश्वनाथ आरलेकर, गोवा में पीएस श्रीधरन पिल्लाई, झारखंड में रमेश बैस, त्रिपुरा में सत्यदेव नारायण आर्य और मिजोरम में हरिबाबू कम्भमपति को राज्यपाल नियुक्त किया गया है। 4 राज्यपालों का तबादला हुआ है जबकि 4 नए राज्यपाल नियुक्त हुए हैं। माना जा रहा है कि केंद्रीय कैबिनेट में विस्तार में उत्तर प्रदेश, बिहार, महाराष्ट्र और पश्चिम बंगाल जैसे राज्यों को तरजीह मिल सकती है और मुख्य फोकस चुनावी राज्यों पर किया जा सकता है। शमशाद काजमी, रेडियो तेहरान, दिल्ली।
दोस्तों, इसी के साथ राजनीतिक चर्चा का दैनिक कार्यक्रम यहीं समाप्त होता है। ये तेहरान है, इस्लामी गणतंत्र ईरान की आवाज। दोस्तों, हमारी आज की इस सभा का अंतिम कार्यक्रम होगा पुरानी किस्से, लेकिन उससे पहले प्रस्तुत है कार्यक्रम रोहिंग्या त्रासदी। रोहिंग्या त्रासदी।
दोस्तों, कार्यक्रम रोहिंग्या त्रासदी की एक अन्य कड़ी के साथ आपकी सेवा में उपस्थित है मरियम मेहरदादी और अख्तर रिजवी का सलाम स्वीकार कीजिए।
यूं तो चीन और अमेरिका के मध्य प्रतिस्पर्धा बहुत दिनों से और बहुत से मंचों पर जारी है, लेकिन म्यांमार में ये प्रतिस्पर्धा अधिक व्यापक रूप में नजर आती है। म्यांमार ही नहीं, इस क्षेत्र में अर्थात पूर्वी एशिया में ये प्रतिस्पर्धा म्यांमार से आगे बढ़ती है और पूर्वी व दक्षिणी एशिया पर फैली नजर आती है। बड़ी शक्तियों और दो देशों में प्रतिस्पर्धा तो सामान्य सी बात है, लेकिन जो चीज़ खेद का कारण है वो ये है कि चीन और अमरीका के बीच म्यांमार में जो प्रतिस्पर्धा है उसका केंद्र राखीन राज्य है, जहां रोहिंग्या मुसलमान रहते हैं। ये प्रतिस्पर्धा इस क्षेत्र में रोहिंग्या मुसलमानों के विस्थापन और उन पर होने वाले अत्याचारों में प्रभावी है। अमेरिका और चीन दोनों की म्यांमार के इस इलाके पर अपनी प्रभाव जमाने की कोशिश है और ये इलाका दोनों ही देशों के लिए महत्वपूर्ण है।
जब हेग की अंतर्राष्ट्रीय अदालत में म्यांमार के मुसलमानों के जनसंघर्ष की सुनवाई हुई तो वहाँ की नेता आंग सान सू ची ने कहा कि म्यांमार की सेना की मंशा जनसंघार नहीं थी।
Can there be genocidal intent on the part of a state that actively investigates, prosecutes, and punishes soldiers and officers who are accused of wrongdoing? Although the focus here is on members of the military, I can assure you that appropriate action will also be taken against civilian offenders in line with due process. There will be no tolerance of human rights violations in the Rakhine or elsewhere in Myanmar.
میانمار کی سینا پر 2017 کی کارروائی کے دوران ہتیا بلاتکار اور آگزنی کے آروپ ہیں. چین کے لیے میانمار اور وشیش کر راکھن پرانت تیل اور گیس کے بھنڈاروں سے سمردھ ہے. اس کے علاوہ کئی سینیہ راجنیتک کارنوں سے بھی مہتوپورن ہیں. امریکہ کا بھی یہی حال ہے اور وہ بھی راکھن پرانت پر اپنے وشیش سینیہ ادیشوں کی وجہ سے بھی نظر گاڑے ہے. چین اپنی ضرورت کی ارجا کا 80% بھاگ فارس کی کھاڑی سے حاصل کرتا ہے. یہ کھیپ مالاکا اسٹریٹ سے گزرتی ہے جو میانمار کے راکھن راجیہ کے نکٹ ہے. چین کو میانمار اور وشیش کر راکھن میں امریکی پربھاؤ کی اور سے چنتا ہے. راکھن مالاکا اسٹریٹ سے نکٹ ہے اور چین کو یہ ڈر ہے کہ وہ جل مارگ پر کہیں امریکہ کا قبضہ نہ ہو جائے جہاں سے اس کی ضرورت کی ارجا کا 80% بھاگ گزرتا ہے, کیونکہ اس طرح سے امریکہ کے لیے چین کے ارجا کے راستے کو بند کرنا بے حد آسان ہو جائے گا. امریکہ راکھن پرانت میں اپنی پکڑ مضبوط بھی اس لیے کرنا چاہتا ہے.
چین اور امریکہ کے بیچ جاری اسی پرتسپردھا کی وجہ سے یہ دونوں دیش میانمار میں شکتی کے دو دھڑوں کا سمرتھن کرتے ہیں. چین میانمار کے جنرلوں کا سمرتھک ہے جبکہ امریکہ آنگ سان سوچی کے نیتروتو میں راجنیتک دھڑے کا سمرتھن کرتا ہے. ان دونوں کا ٹکراؤ روہنگیا کے کیندر ارتھات راکھین میں ہوتا ہے اور اس کا سیدھے روپ سے نقصان راکھین کے مول نواسیوں یعنی روہنگیا مسلمانوں کو ہو رہا ہے. روہنگیا تراجدی کی اصل وجہ بھی یہی ہے. روس کے رنتک کے کیندر کے پرمکھ الیگزینڈر گوسویوف کا کہنا ہے کہ امریکہ چین کو نقصان پہنچانے کے لیے میانمار میں ہستکشیپ کرتا ہے. وہ کہتے ہیں کہ میانمار کی ورتمان پرستھتیاں اس دیش کی آنترک استھتی کا پریڑام ہے, لیکن یہ بھی سب جانتے ہیں کہ کچھ گلیارے اس دیش پر امریکہ کا نینترن چاہتے ہیں کیونکہ میانمار چین کا رنتک اور بہت اہم بھاگیدار ہے اور بیجنگ نے میانمار کی ارتھویوستھا میں ویاپک نویش کیا ہے. وہ میانمار میں سڑک اور دو بندرگاہوں کے نرمان میں چین کی بھاگیداری کا الیکھ کرتے ہوئے کہتے ہیں کہ ظاہر سی بات ہے امریکہ کو یہ بالکل پسند نہیں ہے کہ چین کی شیتری بھومکا مضبوط ہو. امریکہ اپنے ہتوں کی پورتی کے لیے دکشن پوروی ایشیا کے دیشوں کے بیچ وواد پیدا کرنے کی کوشش کرتا ہے, اس لیے میانمار میں روہنگیا کے خلاف ہنسا میں پردے کے پیچھے امریکہ کا بھی بڑا ہاتھ ہے.
جب میانمار کے روہنگیا مسلمانوں کے جن سنگھر کے معاملے کی سنوائی ہو رہی تھی تو عدالت میں موجود قانونی معاملوں کے ایک پشچمی جانکار نے کہا کہ روہنگیا مسلمانوں کے جن سنگھر کو ثابت کرنے کے لیے جو ضروری ثبوت پیش کرنے چاہیے وہ نہیں کیے گئے. ان کا دعویٰ تھا کہ جاتیہ ہنسا اور نرسنگار میں انتر ہوتا ہے. وچار سنیے انتراشٹری اپرادھ اور مانواधिकार کے جانکار پروفیسر ولیم اے چاباس کے.
Thus, for the purposes of provisional measures, a plausible claim under the Genocide Convention, for which, in this case, the court obviously lacks jurisdiction.
امریکہ راجنیتک راہ سے اور میانمار میں پرجاتنتر کے دعوے کے ساتھ اس دیش میں اپنے رنتک ہتوں کی پورتی چاہتا ہے. چین میانمار کی سینا کے سہیوگ سے اس دیش میں امریکی پربھاؤ کو روکنے کی کوشش کر رہا ہے کیونکہ وہ اس دیش کو اپنی سرکشا سے جڑا علاقہ سمجھتا ہے. بیجنگ سڑک اور ریلوے دوارا راکھن پرانت کو چین سے جوڑنا چاہتا ہے. اس کے لیے وہ اس علاقے پر سڑک اور ریلوے بنا رہا ہے جسے کبھی ایرانی اور عرب ویاپاری پشچمی چین جانے کے لیے استعمال کرتے تھے. یہ راستہ اراکان کو آسانی سے چین کے ساتھ جوڑ دے گا. اس کے ساتھ ہی تیل اور گیس کی ایک پائپ لائن بنا کر چین ملاکا اسٹریٹ پر اپنی نربھرتا کافی حد تک
کم کر سکتا ہے۔ وہیں گامبیا کے نیائے منتری ابو بکر تمباڈو کا کہنا ہے کہ میں پورے یقین کے ساتھ کہہ سکتا ہوں کہ میانمار میں مسلمانوں کا جنسنگھار ہوا ہے۔
I could smell of mass killings and places of worship۔
اس کے ساتھ ہی اس بات پر بھی دھیان دینا چاہیے کہ پوروی اور دکشن پوروی دیشوں میں امریکہ کی وشیش نیتی ہے۔ اس نیتی کا کیندر بھارت سے سمبندھ بڑھانا ہے جو میانمار کا پڑوسی ہے۔ یہ سب کچھ چین کو گھیرنے کی یوجنا کا حصہ ہے۔ چین کو اس کے پہاڑیوں دوارا گھیرنے کی امریکی رڑنیتی کی وجہ سے چین اور امریکہ کے مدھیہ پرتسپردھا میں میانمار کا مہتو بڑھ گیا ہے۔ اگر امریکہ بھارت کے ساتھ سہیوگ کے علاوہ میانمار کو چین کے پربھاؤ سے نکالنے میں سفل ہو جائے تو یہ چین کی گھیرا بندی کی اس کے رڑنیتی کی ایک بڑی سفلتا ہوگی۔
چین اور امریکہ کے اس ٹکراؤ کی بلی روہنگیا مسلمان چڑھ رہے ہیں۔ اس پرکار کے تتھیوں کو سمجھے بنا میانمار میں روہنگیا مسلمانوں پر ہو رہے اتیاچاروں پر وشو سمودائے کی چپی کو صحیح طور پر سمجھا نہیں جا سکتا۔ اصل بات یہ ہے کہ امریکہ کے لیے چین سے مقابلے میں میانمار کو جو مہتو، اس کے مد نظر راکھین اور روہنگیا کا مدعا کوئی حیثیت نہیں رکھتا۔ وہ میانمار کے حالات کو چین کے خلاف پریوگ کرنا چاہتا ہے اور امریکہ کی اچھا ہے کہ وہ چین سمرتھت سینا کے مقابلے میں اس دیش میں راجنیتک پرکریا کا سمرتھن کر کے میانمار کو اپنا گھٹک بنا لے۔ یہی وجہ ہے کہ روہنگیا ترازدی کو وہ میانمار میں اپنی ادھک بھومیکا نبھانے کا ایک اوسر سمجھتا ہے۔ ظاہر سی بات ہے اس رڑنیتی میں روہنگیا مسلمانوں کے بھوشیہ کی کوئی جگہ نہیں ہے۔
دوستو بات جو بھی ہو لیکن روہنگیا مسلمان جو دوسری جگہ پلان کر کے گئے ہیں انہوں نے اپنے اوپر ہونے والے اتیاچاروں کی گاتھائیں سنائی ہیں۔ انہیں میں ایک راجما بیگم بھی ہیں جنہوں نے بتایا کہ میانمار کی سینا نے ان کے بیٹے کو چھین کر آگ میں پھینک دیا اور ان کے ماتا پتا اور بھائی بہن کو گولی مار دی اور چار سینکوں نے ان کا ساموہک بلاتکار کیا۔ انہی روہنگیا مسلمانوں سے ایک رمضان علی ہیں جنہوں نے اپنے اوپر ہوئے ظلم کی کہانی
سنائی۔
واسطو میں یہ کہا جا سکتا ہے کہ امریکہ نے میانمار میں جٹل رڑنیتی بنائی ہے جسے چین کے ساتھ اس کی پرتسپردھا کے دائرے میں ہی سمجھا جا سکتا ہے۔ راکھین میں تناؤ اور جنسنگھار کے پریڑام میں جو سنکٹ پیدا ہو رہا ہے اسے امریکہ پشچمی چین تک پھیلانا چاہے گا اور دوسری طرف سے میانمار میں اپنے سینکوں کی تعیناتی کے حالات بنائے گا۔ راکھین میں ہنگاموں کے دوران شانتی رکشک سینا کی تعیناتی کے امریکہ کے سجھاؤ کو اسی پریپریکش میں دیکھنا چاہیے۔ میانمار میں اتیاچار کا سامنا کر رہے کچھ روہنگیا مسلمان بھارت بھی گئے لیکن بھارت کی ورتمان سرکار نے ناگرکتا سنشودھن بل پر چرچا کے دوران صاف کہہ دیا ہے کہ وہ انہیں نہیں اپنائے گی۔ بھارت کے گرہ منتری امیت شاہ کا سنسد میں کہنا ہے کہ
وہاں پر جو وہاں کی ستھتی ہے اس میں مسلم کمیونٹی، مسلم دھرم کے انویائی وہاں مائنوریٹی نہیں ہے، اس لیے ان کو نہیں سویکار کرے، ان کے ساتھ انیائے نہیں کر رہے۔ اگر وہ مائنوریٹی ہوتے تو ان کو بھی سویکار کر لیتے۔ اور روہنگیا کا کہتے ہیں، روہنگیا کے لوگ بھائے بنگلہ دیش آتے ہیں، برہم دیش کے لوگ بھائے بنگلہ دیش آتے ہیں اور برہم دیش سیکولر کنٹری ہے، پھر بھی وہاں بنگلہ دیش آتے ہیں۔ روہنگیا کو کبھی بھی سویکار نہیں کیا جائے گا۔ میں آج پھر سے
دوستو کاریکرم کا سمے یہیں پر سماپت ہوتا ہے، انومتی دیجیے۔
یہ ریڈیو تہران کی ہندی سیوا ہے۔ ریڈیو تہران سچائی اور ان سب کی آواز جن کی آواز کوئی نہیں سناتا۔ تازہ سماچاروں اور سٹیک سمیکشاؤں کے لیے ہم سے جڑیے اور ہمیشہ جڑے رہیے۔ اور اب ریڈیو تہران کی ہندی سیوا کا اگلا کاریکرم۔ قرآن قصے۔
دوستو، کاریکرم قرآن قصے کی ایک انیہ کڑی کے ساتھ آپ کی سیوا میں اپستھت ہیں۔ آج ہم سورہ مائدہ کی تیسری آیت کے بارے میں وستار سے چرچا کریں گے، جس میں پیغمبر اسلام کے اتراادھیکاری کے بارے میں ایشور نے اسپشٹ روپ میں آدیش دیا ہے۔ مریم مہر دادی اور غائم رضوی کا سلام سویکار کیجیے۔
دوستو، ہجری قمری کا دسواں سال تھا۔ بہت سے مسلمانوں نے پیغمبر اسلام حضرت محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم کی موجودگی میں حج انجام دیا۔ جب حاجی مکے سے اپنے گھروں کے لیے نکلے، ان حاجیوں کو معلوم تھا کہ پیغمبر اسلام کا یہ حج ان کا انتم حج ہے، اگلے حج میں وہ ان کے ساتھ نہیں ہوں گے۔ یہ سن کر سارے مسلمان بہت دکھی تھے، حاجیوں کے چہرے اترے ہوئے تھے۔ پیغمبر اسلام صلی اللہ علیہ وآلہ وسلم نے اپنے جیون کے 23 ورش اسلام کے پرچار و پرسار میں گزارے تھے۔ اس دھرم کے پرچار ایوم پرسار میں انہوں نے بہت دکھ سہن کیے تھے۔ اسلام دھرم سے سمبندھت سمست نیموں کو وہ مسلمانوں کو پہلے ہی بتا چکے تھے۔ پیغمبر اسلام صلی اللہ علیہ وآلہ وسلم کے بعد ان کا اتراادھیکاری کون ہوگا، یہ بہت ہی سمویدنشیل وشے تھا جس کے بارے میں لوگ جاننے کے لیے بہت اتسک تھے۔ اپنے اتراادھیکاری کے بارے میں پیغمبر اسلام یہ کہہ چکے تھے کہ ایشور جس کو چاہے گا اس کا چین کرے گا، یہ فیصلہ ایشور کے ہاتھ میں ہے۔
حاجیوں کا قافلہ مرستل میں اس استان سے گزر رہا تھا جہاں پر تھوڑے سے پیڑ تھے اور چاروں اور ریت دکھائی دے رہی تھی۔ اسی بیچ ایک دم سے قافلے کو ٹھہرنے کا آدیش دیا گیا۔ لوگوں میں ویاکلتا اتپن ہوئی۔ سب یہ جاننا چاہتے تھے کہ رکنے کا آدیش کیوں دیا گیا ہے، یہ تو ٹھہرنے کے لیے کوئی اپیکت استھان نہیں ہے۔ کہیں ایسا تو نہیں ہے کہ پیغمبر اسلام کے پاس ایشور سے کوئی نیا سندیش تو نہیں آیا ہے؟ جو لوگ آگے بڑھ گئے تھے ان کو واپس بلایا گیا اور جو پیچھے رہ گئے تھے ان کے آنے کی پرتیکشا کی جانے لگی۔ جس استھان پر لوگوں کو ٹھہرنے کا آدیش دیا گیا تھا اس کا نام گدیر تھا۔ واسطو میں یہ ایسا استھان تھا جہاں پر ایک بڑا سا تالاب تھا جس کے ارد گرد کچھ پیڑ اگے ہوئے تھے۔ یہیں پر زور کی نماز پڑھنے کی تیاری کی گئی۔
نماز کے بعد پیغمبر اسلام کو وہ آدیش سننا تھا جسے ایشور نے ان کے پاس بھیجا تھا۔ جب سب لوگ ایک استھان پر اکتھت ہو گئے تو پیغمبر اسلام نے ایشور کا نام لینے کے بعد اپنا بھاشن شروع کیا۔ انہوں نے کہا کہ ایشور نے مجھ کو سوچت کیا ہے کہ میری مرتیو نکٹ ہے۔ اپنے بھاشن کے اگلے بھاگ میں انہوں نے کہا کہ اپنے پیچھے میں دو چیزوں کو چھوڑ کر جا رہا ہوں، ایک ایشور کی کتاب پوتر قرآن اور دوسرے میرے پوتر پریجن۔ آپ نے کہا کہ جو بھی ان دونوں کو پکڑے رہے گا وہ سنسار میں کبھی بھی گمراہ نہیں ہونے پائے گا۔ ایشور نے مجھ کو بتایا ہے کہ یہ دونوں ایک دوسرے سے الگ نہیں ہوں گے اور قیامت کے دن مجھ سے کوثر پر آ کر ملیں گے۔
پیغمبر اسلام کا بھاشن کافی لمبا چلا. اس دوران انہوں نے کئی مدوں پر بات کی اور اس کے سمرتھن میں پوتر قرآن کی آیتوں کی تلاوت کی. پھر انہوں نے حضرت علی کو اپنے پاس بلا کر کہا کہ اب تک میرے پاس 3 بار جبرائیل آ چکے ہیں. ایشور نے مجھے سندیش دے کر کہا ہے کہ تم اس سندیش کو لوگوں تک پہنچا دو. پھر پیغمبر اسلام نے حضرت علی ابن ابی طالب کو اپنے ہاتھوں پر اٹھا کر لوگوں کو سمبودھت کرتے ہوئے کہا, ہے لوگو, ایشور میرا ابھیبھاوک و سرپرست ہے اور میں تمہارا اور سبھی مومن بندوں کا ابھیبھاوک ہوں. جان لو جو لوگ کی جس کا میں ابھیبھاوک ہوں, علی ابن ابی طالب بھی اس کے ابھیبھاوک ہیں. ہے ایمان لانے والوں, جس کا میں سوامی ہوں اس کے سوامی علی ہیں. اسی بیچ انہوں نے یہ آیت پڑھی کہ آج کافر تمہارے دھرم کی اور سے نراش ہو گئے ہیں, تو ان سے بھیبت نہ ہو بلکہ کیول مجھ سے ڈرتے رہو. آج میں نے تمہارے لیے تمہارے دھرم کو پورن کر دیا اور تم پر اپنی انوکمپا پوری کر دی اور تمہارے لیے اسلام کو ایک دھرم کے روپ میں پسند کیا.
اتہاس کاروں کے انوسار یہ گھٹنا سن 10 ہجری قمری کی 18 ذی الحج کی ہے, جو 19 مارچ سن 633 عیسوی کو گھٹی. البتہ پیغمبر اسلام کے اترادھیکاری کا معاملہ اتنا مہتوپورن تھا کہ غدیر خم کی گھٹنا سے پہلے بھی وبھن افسروں پر پیغمبر اسلام نے اس کی اور سنکیت کیا تھا. دوسرے شبدوں میں پیغمبر اسلام کو جس دن سے ایشوریہ دھرم اسلام کے پرچار ایوم پرسار کا آدیش ملا تھا, اسی دن سے مہان ایشور کے آدیش سے حضرت علی علیہ السلام کو اپنا اترادھیکاری انہوں نے گھوشت کیا تھا. جب پیغمبر اسلام کو اس بات کا آدیش ملا کہ وہ اپنے کٹمب کو ایشوریہ دھرم سے اوگت کرائیں, تو وہیں پر پیغمبر اسلام نے کہا تھا کہ میرے بعد علی ابن ابی طالب میرے اترادھیکاری ہوں گے. ایشور کی سوگند, عرب کے اندر میں کسی ایسے کو نہیں پہچانتا, جو کچھ میں اپنی قوم کے لیے لایا ہوں وہ اپنی قوم کے لیے اس سے بہتر لایا ہو. نسندے میں تمہارے لیے لوگ پر لوگ کی بھلائی لے کر آیا ہوں. ایشور نے مجھے آدیش دیا ہے کہ تمہیں اس کی اور بلاؤں, تو تم میں سے جو بھی اس کام میں میری سہایتا کرے گا وہ میرا بھائی اور میرا اترادھیکاری ہوگا.
قرآن کے سبھی ویاکیاکاروں کا ماننا ہے کہ یہ آیت پیغمبر اسلام صلی اللہ علیہ وآلہ وسلم کے انتم حج کی یاترا کے دوران ان کی آیو کے انتم دنوں میں اتری ہے. ایک چھوٹے سے گٹ کا یہ ماننا ہے کہ اکت آیت 9 ذی الحجہ کو اتری, جبکہ ادھکانش لوگوں کا یہ کہنا ہے کہ یہ آیت 18 ذی الحج کو غدیر قم نامک ستان پر اتری تھی. وکھیات اتہاسکاروں کے انوسار پیغمبر اسلام صلی اللہ علیہ وآلہ وسلم نے غدیر قم کے ستان پر حاجیوں کے سامنے ایک وسترت خطبہ دیا اور اتینت مہتوپورن باتیں بیان کی. ان باتوں میں سب سے مہتوپورن وشے ان کے اترادھیکاری کا تھا.
اس افسر پر پیغمبر اسلام حضرت محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم نے اس مہتوپورن گھٹنا کے پشچات سورہ مائدہ کی اس آیت کا یہ بھاگ اترا کہ آج وہ کافر نراش ہو گئے ہیں جنہیں یہ آشا تھی کہ پیغمبر کے سورگواس کے پشچات مسلمانوں پر وہ وجئی ہو جائیں گے اور اسلام کو جڑ سے سماپت کر دیں گے. کیونکہ پیغمبر اسلام کا نہ تو کوئی پتر ہے اور نہ ہی انہوں نے کسی کو اپنا اترادھیکاری نردھارت کیا ہے,
परंतु इस आयत के उतरते ही काफिरों की आशा निराशा में परिवर्तित हो गई। दूसरी ओर ईश्वरीय आदेशों और कानूनों का संग्रह धर्म किसी ईश्वरीय व न्याय प्रेमी नेता के बिना अधूरा था। पैगंबर के पश्चात के नेता के निर्धारण के पश्चात धर्म भी पूर्ण हो गया और ईश्वर ने पैगंबर तथा कुरान के आने के बाद लोगों को मार्गदर्शन की जो अनुकंपा दी थी उसे ही हज़रत अली अलैहिस्सलाम को पैगंबर इस्लाम का उत्तराधिकारी निर्धारित करके पूरा कर दिया गया। इस प्रकार ये धर्म ईश्वर की पसंद का पात्र बना।
इस आयत से हमें अनेक पाठ मिलते हैं, जैसे न्यायप्रेमी और ईश्वरीय नेता का अस्तित्व इतना महत्वपूर्ण है कि उसके बिना धर्म पूरा नहीं है, क्योंकि नेतृत्व के बिना सारी अनुकंपाएं और शक्तियां बेकार रहती हैं। इस्लाम का जीवन और उसकी सुदृढ़ता सही नेतृत्व अर्थात पैगंबर इस्लाम के पश्चात 12 इमामों की इमामत स्वीकार करने में निहित है। इन इमामों में पहले इमाम हज़रत अली अलैहिस्सलाम हैं और अंतिम इमाम मेहदी अलैहिस्सलाम हैं, जो फ़िलहाल हमारी आँखों से ओझल हैं। दोस्तों, कार्यक्रम का समय यहीं पर समाप्त होता है, अनुमति दीजिए।
یہ تہران ہے اسلامی گنتنت ایران کی آواز۔ شوتو ابھی آپ سن رہے تھے ساپتاہک کاریکرم قرآنی قصے، اور اب سمے مکھیہ سماچاروں کے سارانش کا۔ روس میں کریش ہونے والے ایک یاتری ویمان پر سوار سبھی لوگوں کے مارے جانے کی آشنکا ہے۔ تہران کا کہنا ہے کہ سرکار بدلنے سے پرمانو سمجھوتے اور پرتبندھوں کے بارے میں ایران کی نیتی نہیں بدلے گی۔ ایران اور سعودی عرب کے بیچ بات چیت میں پرگتی کا سلسلہ جاری ہے۔ بھارت میں کرونا کے معاملوں میں لگاتار کمی ہو رہی ہے۔ تو شوتو، ہمارا یہ کاریکرم یہیں پر سماپت ہوتا ہے۔ شبھ کامناؤں کے ساتھ آپ سے ودا چاہتے ہیں۔ خدا حافظ، شبھ راتری۔ Thank you.